You're with SBS Radio.
SBS Nepali, radio, online, र mobile मा.
उर्विलाजी, यो विगत एक वर्ष कसरी बिताउनु भयो?
अब पाँच छ महिना जति त हामी तौरधुपमै लाग्यो अनि बेलुका आइन्छ घर. त्यसपछि त्यो सारा डकुमेन्टेसन गरिसकेपछि अब अहिले चाहिँ नि अब अहिले चाहिँ यसै घरमै घरमै बस्यो, छोरीलाई फुलको माला लायो अनि उसैलाई सम्झ्यो बस्यो.
एक वर्षमा नेपालमै फेरि अर्को पनि विमान दुर्घटना भइसक्यो होइन. यस्तो खबरहरू सुन्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
दुःख लाग्छ नि, असाध्यै दुःख लाग्छ. हिजो पनि अस्ति इथोपियाको प्लेन दुर्घटना, छोरीको धेरै जजलको पनि आयो. अनि अब त्यही फेसबुक चलायो बस्यो. त्यही हो जिन्दगी, त्यही हो अहिले.
यो बिचमा सरकारबाट तपाईँहरूलाई केही सहयोग?
केही छैन, केही छैन. सहयोग पनि छैन, एउटा सम्बोधन त छैन. सहयोगको के कुरा?
अथवा सहयोग नभए पनि तपाईँहरूलाई भेट्ने त्यस्तो केही
पत्रचार सम्बोधन गरेर दुई मिनट छोरीहरूको यसो मौन धारणा गर्दै पनि मलाई सरकारको पैसा चाहिँ चाहिँदैन. त्यति गर्दै हुन्थ्यो, कमसेकम यिनीहरू पनि त नेपाली नै हुन्, आएर नेपालकै सेवा गर्थे. हाम्रो बच्चाहरू त कुकुर हो कि बिरालो हो, छैन, केही छैन.
अब एक वर्ष भइसक्यो, तपाईँहरूले क्षतिपूर्ति चाहिँ पाउनु भएको छ कि छैन?
छैन, त्यही झगडा गर्दा 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 हामीलाई अब कस्तो गाह्रो छ. रिटायर मान्छे होइन, पैसा जति सबै छोरीलाई लगानी गरियो, त्यो महिनाको 30,000 रुपियाँ पेन्सन आउँछ, त्यसैले चलाउने. अब पर्सि 17 गते पर्छ दिन्छ, त्यो पनि मेरो भाइले हेल्प गरिराख्नु भएको छ. अहिले
क्षतिपूर्तिको कुरा चाहिँ कहाँ पुगेको छ?
त्यही मैले चाहिँ नि अरू कसैलाई पनि थाहा रहन्छ. मैले चाहिँ नि एक दुईचोटि कति कति कुन कुन प्लेन क्रास हुँदाखेरि प्री कम्पन्सेसन भनेर दिँदो रहेछ. अनि मैले प्रभाकर अधिकारी भनेको हाम्रो अहिले नेपाली लयर हो, सर यो त हामीलाई माग दिनुपर्छ किनभने ब्याङ्कमा पनि भुक्तानी म्याद नाग्छ, कराक कमसेकम $30,000 मागिदिनु सर भनेर कराकको कराई गर्दाखेरि बल्ल बल्ल $20,000 दियो.
त्यो चाहिँ प्री कम्पन्सेसन भनेर लिनुभएको आफ्नो यहाँ भएको ऋण तिर्नलाई?
उसले चाहिँ नि प्री एडभान्स भने, प्री कम्पन्सेसन भने, प्री एडभान्स भने, उसले कुनै शीर्षकै तोकेको छैन, त्यसरी $20,000 दिएको छ.
अनि तपाईँहरूले के कति माग गर्नुभएको छ?
माग त यति उति भन्ने थाहा छैन म्याडम. अब त्यही त्यो ब्रिटिसको एउटा लयर छ, उहाँले चाहिँ नि म राम्रै कम्पन्सेसन ल्याउँछु तपाईँहरूलाई भन्नुभएको छ. अनि त्यो दुई चारवटा स्टेपहरू रहेछ हाम्रो यो बच्चाहरूले 85 इयर्ससम्म कति कमाउँछ त्यो सबै हरेक हस्पिटलबाट क्यालकुलेसन गरेर ल्याउनु भएको छ सरहरूले. अनि त्यही अनुसारले बम्बईमा पठाएछ फेरि त्यहाँ एउटा एक्चुरल भनेर भन्दो रहेछ. त्यो एक्चुरलले छाप लगाएपछि चाहिँ नि थोरै बहुत काटेर पनि यिनीहरूले दिनै पर्ने रहेछ. त्यही आशामा छौँ हामी.
अनि त्यसको लागि चाहिँ तपाईँहरूले विदेशी वकिलको सहयोगमा काम गरिरहनु छ?
अहिले त मोन्ट्रियलमा गएछ नि हाम्रो हाम्रो नेपालको होइन होइन, मोन्ट्रियलमा छिरेको छ हामीले. त्यसमा पनि पाइलटले जाना जानी गल्ती गरेकोले असीमित दायित्व दिनुपर्छ अरे उनीहरूले क्या हामीलाई. अनि त्यही अनुसारले माग गरेको छ, माग गरेको छैन अहिले, त्यही अनुसारले डकुमेन्टेसन गरेको छ. अब 15 गते त्यो सबै डकुमेन्ट जान्छ.
अनि तपाईँहरूले त्यो रिइन्स्योरेन्स कम्पनीमा चाहिँ आफ्नो बिमा रकम दाबी गर्नुहुन्छ?
हजुर. अब कति पाउने हो हाम्रो अब त्यही हिसाब क्यालकुलेसन
भनेको. अहिलेसम्म तपाईँहरूले यति चाहिन्छ भनेर बिमा रकम दाबी गर्नुभएको
छैन? गरेको छैन.
तर उनीहरूले चाहिँ तपाईँहरूलाई कतिसम्म दिन्छु, यो तपाईँहरूको नेगोसिएसन भइरहेको त उनीहरूले कतिसम्म दिन्छु भनेको थियो होला नि?
उनीहरूले अफर गरेको छैन. त्यही अफर भनेकै 52,000 हो. पहिला $20,000-$25,000 लिनुहोस् जानुहोस् भने त, अनि हामीले चाहिँ नलिने यस्तो. अब त्यसको लगत्तै 15 दिनमा फेरि $50,000 अफर गरे, त्यहाँदेखि हामीले त्यो पनि नलिने हुन्छ. अब मुद्दा चाहिँ नलड्ने अरे उनीहरू रिइन्सुरेन्सहरू, मुद्दा लड्यो भने उनीहरूको रेपुटेसन खराब हुन्छ. त्यसैले तपाईँहरू डिमान्ड गर्नुहोस् अनि हामी दुईजनाको उसमा नेगोसिएसनमा दिन्छु भनेको छ.
अनि तपाईँले चाहिँ त्यो ऋण चाहिँ के को लागि लिनुभएको थियो?
हजुर,
तपाईँले भन्नुभयो नि ऋण तिर्नु थियो, ऋण लिएको थिएँ भन्दै.
एजुकेसन लोन लिएको म्याम मैले,
छोरीकै लागि.
छोरीकै लागि पहिलो एडमिसनै $14,000 गर्नुपर्थ्यो, 20 लाख लोन लिएर, अनि 14 लाख त्यही जिम्मा लाएर एडमिसन गरिदिएँ. अनि अब 2-3 लाख त फेरि किनमेल उसको सामानहरू सबै गर्नु पऱ्यो, त्यही हो.
अब सरकारबाट तपाईँलाई के अपेक्षा छ?
अब सरकारले एकचोटि सम्बोधन गर्दै हुन्थ्यो, टाइम पनि सिद्धिसक्यो. अब अहिले गरेर के मतलब भयो? तात तातोमा गरिदिएको भए पो सबैले देख्थ्यो ओर्थ्यो, ओहो यत्रो गएछ हाम्रो देशको डाक्टरहरू सबै केटी केटी दुइटा केटा छ जम्मै केटी केटी गएछ त्यसलाई त हानि हो नि यो यत्रो मैले उनीहरूको चाहना बुझ्दा उनीहरू दुर्गममा जाने सबैजना हामी दुर्गममा गएर सेवा गर्ने भन्थे
तपाईँको छोरीको चाहिँ पढाइसकेपछि नेपालको दुर्गम क्षेत्रमा गएर काम गर्ने इच्छा थियो
मेरो उद्देश्य नि मैले डाक्टर पढ्छु भने पाएन मैले उसले जहिले पनि उसलाई मया तिमीले डाक्टर पढाएपछि सम्पत्ति कमाउने होइन कि देशको सेवा गर्नुपर्छ तिमीले दुर्गम बरु म पनि सँगसँगै तिमीसँग जान्छु दुर्गम ठाउँमा जाने दुई तिन वर्ष सेवा गर्ने भन्थेँ म उसले नि हुन्छ भन्थे
त्यसो भए तपाईँले नै रहर गरेर डाक्टर पढाउनु भएको छ
मैले त छोरीलाई म्याडम जब उसले बोल्न जान्यो बुझ्न जान्यो नि त्यहाँदेखि मैले एकै यस्तो लगाइदिएको तिमीले डाक्टरै पढ्नुपर्छ
भनेर
घोडाको लगाम जस्तो तिमीले छोरी डक्टरै पढ्नुपर्छ मान्छेले जन्मेर एउटा न एउटा राम्रो काम गर्नैपर्छ है डक्टर भनेको एउटा चाहिँ एकदम अनरेबल हो नि त्यसको त्यो पैसासँग केही मतलबै नगर म यहाँ भने जहिले म दिमाग हुँदै हाल्थेँ र त्यसको ग्रुपको पाँच छजनालाई त्यही भन्थेँ म
तपाईँ त एकलामा होइन कतिको गाह्रो हुन्छ नेपालमा चाहिँ यसरी एकलामालाई कमाउन हुर्काउन बच्चा
ब्याङ्कमा काम गर्दाखेरि मलाई कुनै दुःखै थिएन होइन खुरुखुरु आफ्नो स्केल आउँथ्यो त्यसैले चलाएको थियो पिच्चमा फेरि छोरीलाई पढाउनु पठाएपछि मलाई धेरै गाह्रो भयो उता ऋण उता ऋण गर्दै जसरी पनि यसलाई एमबिबिएस चाहिँ गराइहाल्छु त्यसपछि आएपछि त अलिअलि उसले पनि बिस कमाइहाल्छ अनि बिस्तारीतिर घर बेच्न रेडी भइसकेको थिएँ मैले छोरी आउने दिन घर किन्ने मान्छे आएको मैले भने अब चार पाँच दिन छोड्नुहोस् उसलाई भने बनाएको घर उसलाई सोध्नुपर्छ मैले एकचोटि अनि तपाईँलाई जवाफ दिउँला भनेर पठाएको म एयरपोर्ट म आफू एयरपोर्टमै छु युएस बङ्गला ल्यान्डेड भने हो ल अब 30-35 मिनटपछि म उसलाई काली भन्छु कि कालो आइपुग्छ भने त एकैछिन हो 10 मिनटपछि त हो हल्ला ल प्लेन त क्र्यास भयो अरे म त अब के बोल्न पनि सकिनँ बसेको बसै भइरहेँ अनि घरमा दाइलाई फोन गरेँ तपाईँ आइदिनुहोस् न यहाँ त श्वेताको यस्तो भयो तर सबैले बाँचेको छ भन्छ डक्टर जति जम्मै हेलिकप्टर पनि आएको थियो कि त्यही हेलिकप्टरमा आएर लग्यो अरे कता कता हस्पिटल भनेपछि सबै फ्यामिलीहरू दौडेर आउनुभयो दिदीको छोरा नि डक्टर छ उसले चाहिँ मलाई तुरन्तै घरलाई जानु छ आन्टीलाई अब भोलि एकैचोटि टिचिङ हस्पिटल जाने भने मलाई त शङ्कै भएन अब यहाँ आरएनएसीको मान्छेहरूले बाँचेको छ भने चाहिँ अब डाक्टर डाक्टरको त कन्ट्याक्ट हुँदो रहेछ भोलिपल्ट बेलुका घर आएर बिहान उठेर या कुकुरहरूलाई खानपिन दिएर आफू पनि अलिकति खाए डायबिटिज पेसेन्ट खाएर जान त लिस्ट आइसकेको
अब छोरीको नाममा केही गर्ने
अब म्याडम अब जुन कम्पन्सेसन आउँछ नि म त एक्लो मान्छे आज मर्छु कि भोलि मर्छु अब त्यसले ल्याएको पैसा त मैले खानेकुरा आउँदैन त्यही हो कतातिर अब हस्पिटलहरू बनिरहेछ त्यहाँ डक्टर हो त्यसैले त्यही अनुसारको म डोनेसन गर्छु जस्तो आँखा हस्पिटलमा उसको आँखा एकचोटि खोज्दाखेरि धेरै ठुलो मेजर अपरेसन जस्तै गरेको थियो डाक्टर एस सुरितले त्यहाँ डोनेसन गर्छु अनि उसको फेरि असाध्यै कुकुरको चाहना भएकोले यहाँ एउटा रहेछ नि केयर डग केयर सेन्टर भनेर अनि त्यहाँ पनि लगेर अलिकति पैसा डोनेट गर्छु म जहिले भन्थे उसले घरमा श्राद्धहरू बा आमाको गएर त्यहाँ लगेर दिनु नि सबैले 5-5 हजार उठाएर भन्थे अरू पैसा राम्रो आयो भने एम्बुलेन्स एउटा दिउँ किनभने दुर्गममा अब लेडिजहरूलाई गाह्रो हुन्छ अनि एम्बुलेन्सहरू हामी सजिलो हुन्छ जे होस् मैले श्वेताको डक्टर श्वेताको जति पैसा आउँछ मलाई अलिकति खा बुढेसकाललाई खानलाई चाहिँ राख्छु म त्यसपछि सबै पैसा म डोनेट गरिदिन्छु कुरै नगर्नु हिजो दिनभरि पागल जस्तै भएको थिएँ म त तपाईँ दिदी र दिदीको छोरी चाहिँ आएर बसिरहेको थिएँ मसँग यहीँ खाना आउँछ हामी कहीँ नजानुहोस् तपाईँ भनेर उनीहरू आएर बेलुका 7 बजीसम्म बसेर गयो त्यसपछि त फेरि राति त अब राति मलाई डक्टर सुदर्शन नर्सिङ साइकेट्रिक हो उहाँले हेरिराख्नु भएको छ स्लिपिङ ट्याब्लेट दिनुभएको रहेछ खाएपछि भुस्के
यही विमान दुर्घटनापछि नै खान थालेको
पछि म त एकदम मेहनतै नि यो घर त भनौँ न कति दुःख गरेर घर बनाइयो एकदम छोरीलाई पनि म जस्तै बनाउँछु भन्ने ठाने थिएँ छोरी चाहिँ अलिक डरपोक छ त्यस्तो डराउनुहुन्न म यहाँ एकदम तगडा हुनुपर्छ यो संसारमा बाँचेर खानु छ भन्ने अब उसले बाँच्दै बाँचेन
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.